तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो असार 2 गते 2025। विषय ख्रिस्त येशु। स्वर्णपात प्रकाश। तब मैले स्वर्गमा धेरै मानिसहरूको बटो भिड गरेको गर्जन जस्तै आवाज सुने। तिनीहरू भन्दै थिए, हल्लेलुया, विजय महिमा अनि शक्ति हाम्रा परमेश्वरमा रहिरहन्। उत्तरदायी पढाइ प्रकाश। तब मैले खोलिएको स्वर्ग देखे। मेरो सामुन्ने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठिक न्याय गर्छन् अनि साँचो लडाई लडाउँछन्। तिनका आँखा बल्दै गरेको आगो जस्तो छ। तिनका शिरमा अनेक मुकुटहरू छन्। तिनको नाउँ तिनीमाथि लेखिएको छ। तर तिनी मात्र एकजना छन् जसले त्यो नाउँ जान्दछन्। अन्य कुनै मानिसले त्यो नाउँ जान्दैन। तिनले रगतमा डुबाएको पोसाक पहिरेका थिए। तिनको नाउँ परमेश्वरको वचन हो। स्वर्गका सेनाहरू तिनलाई पछ्याइरहेका थिए। तिनीहरू सेता घोडामा सवार थिए। तिनीहरू सेतो अनि सफा चिल्लो मलमलका पहिरनमा थिए। घोडस्वारको मुखबाट एक धारिलो तरबार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरूलाई परास्त गर्नका निम्ति यो तरबार प्रयोग गर्नेछन्। तिनले फलामे दण्डाले राष्ट्रहरूमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान परमप्रभुको भयानक प्रकोपको दाग भर्तीमा अङ्गुर निचोर्नेछन्। तिनको पोसाक अनि तिनको फिलामा यो नौ लेखिएको थियो। पाँच सेरमन बाइबलबाट लुका। इलिसिबाको छैटौं महिनामा गालीको एउटा सहर नासरतमा बस्ने एउटी कन्या कहाँ परमेश्वरले एउटा गब्रिएल नौ गरेको दूतलाई पठाउनु भयो। तिनी दाउदको परिवारको युसुफ नौ गरेको एक मानिससँग मगनी भएकी थिइन्। ती कन्याको नाउँ मरियम थियो। ती स्वर्गदूत मरियम कहाँ गए अनि भने, शुभकामना छ, परमप्रभु तिमीसितै हुनुहुन्छ, तिमी उहाँको खुबै प्रिय छौ। तर त्यो स्वर्गदूतले भनेका यी कुराहरूमा मरियम खुबै विचलित भइन्। मरियम छक्क परिन् र भनिन्, यो अभिवादनको अर्थ के हो? ती दूतले उनलाई भने, डराउनु पर्दैन मरियम, किनभने परमेश्वर तिमीसित अत्यन्त खुसी हुनुहुन्छ। सुन, तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ अनि उहाँको नाउँ तिमीले येशु राख्नु। उहाँ महान हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाइनुहुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँले याकुबका घरानामाथि सधैँका लागि शासन गर्नुहुनेछ। येशुको राज्यको अन्त्य कहिले हुने छैन। मरियमले ती स्वर्गदूतलाई भनिन्, म कन्या नै छु, यस्तो कसरी हुन सक्छ? ती स्वर्गदूतले मरियमलाई भने, पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि सर्वशक्तिमान परमेश्वरको शक्तिले तिमीलाई राख्नेछ। यसकारणले जो जन्मनुहुन्छ उहाँ परमेश्वरको पुत्र कहलाइनुहुनेछ। यस विषयमा ध्यान देवा, तिम्रो आफन्त इलिसिबा पनि गर्भवती छिन्। तिनको अवस्था वृद्ध अनि बाजी कहलाए पनि अहिले तिनी 6 महिनाबाट गर्भवती भएकी छिन्। किनभने परमेश्वर जस्तै कुरो पनि गर्न सक्नुहुन्छ। युहन्ना संसार सृष्टि हुन पहिले त्यहाँ वचन थियो, त्यो वचन परमेश्वर सम थियो, अनि वचन नै परमेश्वर हुनुहुन्थ्यो। वचन शरीर हुन आए र हामी माझ बसे, हामीले उहाँको महिमा देख्यो, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यो। वचन अनुग्रह र सत्यताले पूर्ण थियो। युहन्ना यहुदीहरूको निस्तार चाडती नजिक थियो, अत येशु यरुसलेम तर्फ जानुभयो। यरुसलेममा येशु मन्दिर तर्फ जानुभयो। उहाँले मन्दिरमा मानिसहरूले गाई गोरु भेडा अनि परेवाहरू बेच्दै गरेको देख्नुभयो। अन्य मानिसहरू टेबलमाथि बसिरहेको देख्नुभयो। तिनीहरू लेनदेन र मानिसको पैसाको व्यापार गरिरहेका थिए। येशूले केही डोरीका टुक्राहरू लिएर कोरा बनाउनु भयो। तब जम्मे ती मानिसहरूलाई भेडा र गाई सहित मन्दिर बाहिर क्षेत्रबाट लगानु भयो। येशूले लेनदेन गरिएको पैसा छरपस्ट पार्दै टेबल उल्टाइदिनु भयो। येशूले ती कुकुरहरू बेच्नेहरूलाई भन्नुभयो, यी चिजहरू यहाँबाट लगेर गइहाल, मेरा पिताको घरलाई किनबेचको बजार जस्तो नबन। यहुदीहरूको निस्तार चाडको समय येशू यरुसलेममा हुनुहुन्थ्यो। उहाँको चमत्कारहरू देखिसकेपछि धेरै मानिसहरूले उहाँमाथि विश्वास गर्न थाले। मर्कुस त्यसपछि येशु पत्रुस याकुब अनि युहन्ना अरू चेलाहरूसित सामेल भए। उनीहरूले धेरै मानिसहरू आफ्ना वरिपरि देखे। चेलाहरू शास्त्रीहरूको बहस चलिरहेको थियो। जब मानिसहरूले येशूलाई देखे, तिनीहरू अत्यन्त छक्क परे। उहाँको स्वागत गर्न तिनीहरू दौडिए। येशूले प्रश्न गर्नुभयो, शास्त्रीहरू सम तिमीहरू केको बारेमा बहस गरिरहेका थियो? भिडबाट एकजना मानिसले जवाफ दियो, हे गुरुज्यू, मैले तपाईँ कहाँ मेरो छोरो ल्याएको छु। मेरो छोरालाई बोल्न धेरै नै बाधा दिइरहेको छ। त्यसपछि चेलाहरूले त्यो खिटोलाई येशू कहाँ ल्याए। जब दुष्ट आत्माले येशूलाई देख्यो, त्यसै बेला त्यसले खिटोलाई आक्रमण गर्यो। खिटो बुवामा लड्यो अनि छटपटाउन लाग्यो। त्यसले मुखबाट फिसहरू निकालिरहेको थियो। येशूले त्यस खिटोको बाबुलाई सोध्नुभयो, कहिलेदेखि यो खिटो पीडित छ? बाबुले जवाफ दिए, बाल्यकालदेखि नै। दुष्टात्माले घरिघरि त्यसलाई आगोमा अनि पानीमा पछारेर मार्न खोज्छ। यदि तपाईँले त्यसका निम्ति केही गर्न सक्नुहुन्छ भने कृपया हामीमाथि दया गरी मद्दत गर्नुहोस्। येशूले खिपोको बाबुलाई भन्नुभयो, तिमीले भन्यो, यदि तपाईँले सक्नुहुन्छ भने। यदि कसैले विश्वास गर्यो भने हरेक कुरा सम्भव हुन्छ। त्यस खिपोको बाबु चाहि यो सुनेर खुबै उत्तेजित भयो। त्यसले भन्यो, म विश्वास गर्छु, मेरो विश्वास अझ बढाउनमा मलाई मद्दत गर्नुहोस्। येशूले देख्नुभयो कि धेरै मानिसहरू त्यहाँ के भइरहेको होला भनेर हेर्न आइरहेका थिए। तब उहाँले दुष्टात्मालाई हकार्दै भन्नुभयो, त दुष्टात्माले यो केटोलाई बहिरो अनि लाटो तुल्याएको छ। म तँलाई आज्ञा गर्दछु कि त्यो फिटोबाट बाहिर निक्लिहाल अनि अब कहिले पनि भित्र नहोस्। त्यो दुष्टात्मा करायो, फिटोलाई तल फुवामा फछार्यो अनि त्यो उसको शरीरबाट बाहिर निस्कियो। फिटोलाई मरेको जस्तै देखियो। मानिसहरूले भने, त्यो त मर्यो। तर येशूले फिटोको हात समात्नुभयो अनि त्यसलाई उठ्नलाई मद्दत गर्नुभयो। लुका एक समय येशू कुनै एक ठाउँमा प्रार्थना गरिरहनु भएको थियो। जब प्रार्थना गरिसक्नुभयो, उहाँको चेलाहरू मध्ये एकजनाले उहाँलाई भने, युहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना कसरी गर्नुपर्छ सिकाए। हे प्रभु, हामीले पनि प्रार्थना गर्नुपर्छ, सिकाउनुहोस्। येशूले चेलाहरूलाई भन्नुभयो, जब तिमीहरू प्रार्थना गर्छौ तब यसरी गर, हे पिता, हामी प्रार्थना गर्छौ कि तपाईँको नाउँ सदैव पवित्र रहोस्। हामी प्रार्थना गर्दछौ कि तपाईँको राज्यको आगमन होस्। दिनहु चाहिने भोजन हामीलाई दिनुहोस्। हामीले गरेका पापहरू क्षमा दिनुहोस्, जस्तो हामीले हामीसँग भूल गर्नेहरूलाई क्षमा दिएका छौँ। अनि हामीलाई कठिन परीक्षा ल्याउनुहोस्। लगातार प्रश्न फेरि म तिमीहरूलाई भन्दछु, माग अनि तिमीहरूलाई दिइनेछ, खोज अनि तिमीहरू पाउनेछौ, डक्रक अनि तिमीहरूको निम्ति रोका उगारिनेछ। किनभने हरेक जसले माग्दछ उसले पाउँदछ, अनि जसले खोज्दछ उसले पाउँदछ, अनि जसले टकटकाउँछ ढोका उतारिनेछ। युहन्ना, म भित्र बस, म तिमीहरू भित्र रहनेछु। म दाखको बोट हो र तिमीहरू त्यसका हाँगाहरू हो। यदि जो कोही ममा रह्यो भने त्यसले धेरै फल दिनेछ, किनभने म बिना तिमीले केही गर्न सक्दैनौ। म तिमीहरूलाई प्रेम गर्दछु जसरी मलाई पिताले गर्नुहुन्छ। अब मेरो प्रेममा निरन्तर रहो। मैले मेरा पिताको आज्ञा पालन गरे र निरन्तर उहाँको प्रेममा रहिरहेको छु। यस्तै प्रकारले यदि तिमीहरूले मेरो आज्ञा पालन गर्यो भने तिमीहरू मेरो प्रेममा निरन्तर रहने छौ। मैले यी कुराहरू भनिसकेको छु, यसैले तिमीहरूले त्यस्तै आनन्द पाउन सक्नेछौ जुन मसँग छ। म तिमीहरूको आनन्द एक पूर्ण आनन्द भएको देख्नु चाहन्छु। युहन्ना, येशूले अरू पनि धेरै कामहरू गर्नुभएको छ। ती विषयमा एक एक गरेर सबै लेखिए भने म सोच्दछु कि जो पुस्तकहरू लेखिन्छ ती यति अधिक हुनेछ कि सारा पृथ्वीमा त्यो अटाउने छैन। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। जब मानिस परमेश्वरद्वारा शासित हुन्छ जो सबै कुरा बुझ्नुहुन्छ, तब मानिसलाई थाहा हुन्छ कि परमेश्वरसँग सबै कुरा सम्भव छ। बिरामीहरूलाई निको पार्ने यो जीवित सत्यको एकमात्र बाटो ख्रीष्ट येशूले सिकाउनु भएको र प्रदर्शन गर्नुभएको दिव्य मनको विज्ञानमा पाइन्छ। मानव निर्मित सिद्धान्तहरू कमजोर हुँदै गइरहेका छन्। समस्याको समयमा तिनीहरू बलियो भएका छैनन्। ख्रीष्ट शक्तिबाट मुक्त भएर तिनीहरूले ख्रीष्टका सिद्धान्तहरू वा अनुग्रहका चमत्कारहरूलाई कसरी चित्रण गर्न सक्छन्? ख्रिस्टियन उपचारको सम्भावनालाई अस्वीकार गर्दा ख्रिस्टियन धर्मले त्यो तत्त्वलाई नै लुट्छ जसले यसलाई ईश्वरीय शक्ति र पहिलो शताब्दीमा यसको आश्चर्यजनक र अतुलनीय सफलता दियो। साँचो लोगोहरू स्पष्ट रूपमा क्रिस्टियन विज्ञान हो, सद्भावको प्राकृतिक नियम जसले कलहलाई जित्छ, किनभने यो विज्ञान अलौकिक वा अप्राकृतिक हो, न त यो ईश्वरीय कानुनको उल्लङ्घन हो। तर किनभने यो परमेश्वरको अपरिवर्तनीय कानुन हो, राम्रो, येशूले भन्नुभयो, मलाई थाहा थियो कि तपाईँले मलाई सधैँ सुन्नुहुन्छ र उहाँले लाजरसलाई मृत्युबाट जीवित पार्नुभयो, आदि बेहरीलाई शान्त पार्नुभयो, बिरामीहरूलाई निको पार्नुभयो, पानीमा हिँड्नुभयो, भौतिक प्रतिरोधमाथि आध्यात्मिक शक्तिको श्रेष्ठतामा विश्वास गर्ने ईश्वरीय अधिकार छ। चमत्कारले परमेश्वरको व्यवस्था पूरा गर्छ, तर त्यो व्यवस्था उल्लङ्घन गर्दैन। यो तथ्य अहिले चमत्कार भन्दा बढी रहस्यमय देखिन्छ। चमत्कारले कुनै अव्यवस्थाको परिचय दिँदैन, तर परमेश्वरको अपरिवर्तनीय कानुनको विज्ञान स्थापित गर्दै आदिम व्यवस्थालाई उजागर गर्दछ। आध्यात्मिक विकास मात्र ईश्वरीय शक्तिको अभ्यासको योग्य छ। आज इसरायलका पवित्र जनलाई सीमित गरेर र सोधेर यहुदीहरूको अपराध दोहोर्याउने खतरा छ। ए परमेश्वरले उजाड स्थानमा टेबल मिलाउन सक्नुहुन्छ। परमेश्वरले के गर्न सक्नुहुन्न? यो भनिएको छ र साँच्चै कि इसाई धर्म विज्ञान हुनुपर्छ र विज्ञान इसाई धर्म हुनुपर्छ, अन्यथा एक वा अर्को झुटा र बेकार छ, तर न त महत्वहीन वा असत्य छ, र तिनीहरू प्रदर्शनमा समान छन्। यसले एकलाई अर्कोसँग समान भएको प्रमाणित गर्दछ। येशूले सिकाउनु भएको इसाई धर्म कुनै पनि थिएन, न त समारोहहरूको प्रणाली थियो, न त कुनै धार्मिक यहोवाबाट विशेष उपहार थियो, तर यो ईश्वरीय प्रेमको प्रदर्शन थियो जसले त्रुटिलाई हटाउँछ र बिरामीहरूलाई निको पार्छ। केवल ख्रीष्ट वा सत्यको नाममा होइन, तर सत्यको प्रदर्शनमा, जस्तै ईश्वरीय प्रकाशको चक्रमा हुनुपर्छ। यो न त विज्ञान हो न सत्य जुन अन्धविश्वास मार्फत कार्य गर्दछ, न त यो येशूमा प्रकट भएको ईश्वरीय उपचार सिद्धान्तको मानवीय बुझाइ हो जसको विनम्र प्रार्थनाहरू सत्यको गहिरो र विवेकपूर्ण विरोध थिए। मानिसको परमेश्वरसँगको समानता र मानिसको सत्य र प्रेमसँगको एकताको पब्लियस लेन्टुसले रोमका अधिकारीहरूलाई लेखेको एउटा परम्परा छ। येशूका चेलाहरूले उहाँलाई परमेश्वरको पुत्र मान्छन्। क्रिस्चियन विज्ञानमा शिक्षा पाएकाहरूले यो गौरवशाली धारणामा पुगेका छन् कि परमेश्वर मानिसको एकमात्र लेखक हुनुहुन्छ। कुमारी आमाले परमेश्वरको यो विचारलाई कल्पना गरिन् र आफ्नो आदर्शलाई येशूको नाम दिइन्, अर्थात् जोसुआ वा मुक्तिदाता। मरियमको आध्यात्मिक भावनाको प्रकाशले भौतिक कानुन र यसको पुस्ताको क्रमलाई मौन पार्यो र सत्यको प्रकाशद्वारा आफ्नो बच्चा जन्मायो। परमेश्वरलाई मानिसहरूको पिताको रूपमा प्रदर्शन गर्दै पवित्र आत्मा वा दिव्य आत्माले अस्तित्व आत्मा हो भन्ने पूर्ण मान्यताको साथ कुमारी आमाको शुद्ध भावनालाई उजेमा पार्यो। ख्रीष्टले सदैवरी परमेश्वरको छातीमा एक विचार, पुरुष येशूको दिव्य सिद्धान्त र महिलाले यो आध्यात्मिक विचारलाई बुझे, यद्यपि सुरुमा हल्का रूपमा विकसित भयो। परमेश्वरको सन्तानको रूपमा मानिस, आत्माको विचारको रूपमा आत्मा सामञ्जस्यपूर्ण छ र मानिस अनन्त छ भन्ने अमर प्रमाण हो। येशू परमेश्वरसँग मरियमको आत्मा सचेत सम्प्रेषणको सन्तान हुनुहुन्थ्यो। त्यसैले उहाँले अन्य मानिसहरू भन्दा जीवनको बढी आध्यात्मिक विचार दिन सक्नुहुन्थ्यो र प्रेमको विज्ञान उहाँको पिता वा दिव्य सिद्धान्त प्रदर्शन गर्न सक्नुहुन्थ्यो। येशू कुनै तपस्वी हुनुहुन्थ्यो। उहाँले बप्तिस्मा दिने चेलाहरू जस्तै उपवास बस्नु भएन, तर नासरत जस्तो भोक र जोसबाट टाढा कोही पनि मानिस कहिल्यै बाँचेको थिएन। उहाँले पापीहरूलाई स्पष्ट र निर्भयतापूर्वक हप्काउनु भयो किनभने उहाँ तिनीहरूको मित्र हुनुहुन्थ्यो। त्यसैले उहाँले कचौरा पिलाउनु भयो। यदि हामीले भौतिक ज्ञानका त्रुटिहरूमाथि पर्याप्त विजय हासिल गरेका छौँ जसले गर्दा आत्मालाई नियन्त्रणमा राख्न सकिन्छ भने हामी पापलाई घृणा गर्नेछौँ र हरेक आवरणमा यसलाई हप्काउनेछौँ। यसरी मात्र हामी हाम्रा शत्रुहरूलाई आशीर्वाद दिन सक्छौँ। यद्यपि तिनीहरूले हाम्रा शब्दहरूको अर्थ त्यसरी नलाग्न सक्छन्, हामी आफैले छनौट गर्न सक्दैनौ, तर येशूले सिकाउनु भएको तरिकाले हाम्रो मुक्तिलाई काम गर्नुपर्छ। चर्चमा वा त्यसबाट बाहिरका सबै असल कुराहरूको सम्मान गर्दा ख्रीष्टप्रतिको समर्पण पेसाको भन्दा प्रदर्शनको आधारमा बढी हुन्छ। विवेकमा हामी बढेको विश्वासलाई पक्रिई राख्न सक्दैनौ र मृत्युहीन ख्रीष्टको ईश्वरीय सिद्धान्तलाई बढी बुझेर हामी बिरामीहरूलाई निको पार्न र पापमाथि विजय प्राप्त गर्न सक्षम हुन्छौ। ए ख्रिस्टियन सहित सम्झनुहोस्, यदि तपाईँ आफ्नो मालिकको खुट्टाको जुत्ता खोल्न योग्य हुनुहुन्छ भने यो पर्याप्त छ। हाम्रो स्वर्गीय पिता, दिव्य प्रेमले सबै मानिसहरूले हाम्रा गुरु र उहाँका प्रेरितहरूको उदाहरण पछ्याउनु पर्छ र उहाँको व्यक्तित्वको पूजा मात्र गर्नु हुँदैन भन्ने माग गर्नुहुन्छ। यो दुःखद छ कि ईश्वरीय सेवा भन्ने वाक्यांशले दैनिक कार्यहरूको सट्टा सार्वजनिक पूजाको अर्थ यति सामान्य रूपमा लिएको छ। सामञ्जस्यपूर्ण र अनन्त अस्तित्वको दाबीको सुरक्षा केवल दिव्य विज्ञानमा मात्र पाइन्छ। धर्मशास्त्रले हामीलाई जानकारी दिन्छ कि परमेश्वरसँग सबै कुरा सम्भव छ, आत्माको लागि सबै असल सम्भव छ। हाम्रो युगमा इसाई धर्मले फेरि दिव्य सिद्धान्तको शक्ति प्रदर्शन गरिरहेको छ, जस्तै यसले 1900 वर्ष अघि बिरामीहरूलाई निको पारेर र मृत्युमाथि विजय हासिल गरेर गरेको थियो। सत्यको पवित्र मन्दिरमा गम्भीर महत्वका आवाजहरू छन्, तर हामी तिनीहरूलाई ध्यान दिँदैनौ। जब हाम्रो जीवनमा इन्द्रियका तथाकथित सुख र पीडाहरू भित्छन्, तब मात्र हामीले त्रुटिको दफन र आध्यात्मिक जीवनमा पुनरुत्थानको निर्विवाद संकेतहरू पाउँछौ। विज्ञानमा कुनै पनि प्रकारको त्रुटिको लागि न त ठाउँ छ न त अवसर। हरेक दिन हामी माथि ईसाई शक्तिको पेसाको सट्टा उच्च प्रमाणहरूको लागि आफ्नो माग गर्दछ। यी प्रमाणहरू केवल आत्माको शक्तिद्वारा पाप, रोग र मृत्युको विनाशमा समावेश छन्, जसरी येशूले तिनीहरूलाई नष्ट गर्नुभयो। हाम्रा गुरुको पार्थिव जीवनमा आध्यात्मिक विचारको प्रतिरूपणको छोटो इतिहास थियो, तर उहाँको राज्यको कुनै अन्त्य हुने छैन, किनकि ख्रीष्ट परमेश्वरको विचार अन्तत सबै राष्ट्रहरू र मानिसहरूमाथि अनिवार्य रूपमा पूर्ण रूपमा अन्तत ईश्वरीय विज्ञानद्वारा शासन गर्नुहुनेछ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उभिनु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।